بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتا مترو، آج آپ سورہ مائدہ کی آیت کرمانک 65، 66 اور 67 کی تلاوت اور انواد سنیں گے۔ تلاوت کا شرح پراپت کیا ہے قاری صدیق منشاوی نے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔
ولو أن أهل الكتاب آمنوا واتقوا لكفرنا عنهم سيئاتهم ولا أدخلناهم جنات النعيم۔ ولو أنهم أقاموا التوراة والإنجيل وما أكلوا من فوقهم ومن تحت أرجلهم، منهم أمة مقتصدة وكثير منهم ساء ما يعملون۔ يا أيها الرسول بلغ ما أنزل إليك من ربك، فما بلغت رسالته والله يعصمك من الناس، إن الله لا يهدي القوم الكافرين۔
صدق الله العظيم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، اور یدی آسمانی کتاب والے ایمان لے آتے اور ایشور سے ڈرتے تو ہم ان کے پاپوں کو کشما کر دیتے اور انہیں انکمپاؤں کے باغوں میں پروشت کر دیتے، اور یدی وے توریت، انجیل اور جو کچھ ان کے پالنہار کی اور سے ان پر اتارا گیا تھا سب کو قائم کرتے ارتھات ان پر کارے بدھ رہتے تو نسندیہ وہ اپنے اوپر اور پیروں کے نیچے سے ایشوریہ وبھوتیاں پراپت کرتے۔ ان میں سے ایک گٹ مدھیہ مارگی ہے، پرنتو ادھکانش لوگ برے کرم کرتے ہیں۔ ہے پیغمبر، آپ کے پالنہار کی اور سے جو آدیش آپ پر اتارا گیا ہے اسے لوگوں تک پہنچا دیجئے، اور یدی آپ نے ایسا نہ کیا تو مانو آپ نے اس کے سندیش کو پہنچایا ہی نہیں، اور جان لیجئے کہ ایشور آپ کو لوگوں سے سرکشت رکھے گا۔ نسندیہ ایشور کافروں کا مارگ درشن نہیں کرتا۔
یہ تہران ہے اسلامی گڑتنت ایران کی آواز۔ آج شکروار ہے، فروردین کی 20، شابان کی 26 اور اپریل کی 9 تاریخ۔ شوتاؤ، ہمارا یہ کاریکرم آپ شارٹ وے میں 31 میٹر بینڈ برابر 9510 کلو ہرٹز پر سن رہی ہیں۔ ہمیں آشا ہے کہ ہمارا آج کا پرسارن بھی آپ کو اوشیہ پسند آئے گا۔ کاریکرم کے بارے میں اپنے وچاروں، سجھاؤں اور پرتکریاؤں سے ہمیں اوشیہ اوگت کرائے گا۔ ہمارے پتے نوٹ کر لیں، ہمارا ای میل ایڈریس ہے hindi@ws.irib.ir، جبکہ ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔ شوتا، ہمارے آج کے کاریکرم کی روپریکھا نوٹ کر لیں۔ سب سے پہلے صدا کی بھانتی انتراشٹریہ سماچار ہوں گے، اس کے پشچات دینک کاریکرم ہوگا راجنیتک چرچا، اس کے پشچات آپ سنیں گے پرمانو تکنیک کے راشٹریہ دیوس کے اوسر پر وشیش کاریکرم، اور سبھا کا انتیم اور ساپتاہک کاریکرم ہوگا پتر سنسار۔ شوتاؤ، یہ تو تھی ہمارے آج کے کاریکرم کی روپریکھا، اور اب آپ کچھ ہی چھڑوں میں ریڈیو تہران سے سماچار سنیں گے۔ اور اب آپ ریڈیو تہران سے سماچار سنیے۔ بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ विदेश मंत्री ने कहा है कि ट्रंप के सारे प्रतिबंध परमाणु समझौते के खिलाफ थे और उन सबको हटना चाहिए। वियना में होने वाली परमाणु वार्ता समाप्त, अगला दौर बुधवार को होगा। भारत फिर से ईरान से तेल आयात करने के लिए तैयार है। موزامبک میں داعش کے آتنکوادی حملے میں 12 ودیشیوں کے سر قلم کر دیے گئے۔ اور اب آپ محمد مہدی سے وسطار سے سماچار سنیے۔ ٹرمپ کے سارے پرتیبندھ پرمانو سمجھوتے کے خلاف تھے اور ان سب کو ہٹنا چاہیے۔ ودیش منتری جواد ظریف نے آج اپنے ٹویٹر ہینڈل پر لکھا ہے کہ ٹرمپ کے سمست پرتیبندھ پرمانو سمجھوتے کے خلاف تھے اور سب کو ہٹنا چاہیے۔ سماچار ایجنسی فارس کی رپورٹ کے انوسار محمد جواد ظریف نے لکھا کہ ایران پرمانو سمجھوتے کے پرتی پوری طرح وچن بدھ رہنے کے لیے تارکک سجھاؤ پیش کرتا ہے، اور اس سنکٹ کے جنک امریکہ کو چاہیے کہ وہ سب سے پہلے پرمانو سمجھوتے میں واپس آ جائے، اور اس کے بعد ایران اس کا ستیاپن کرنے کے بعد اپنی پرتیبدھتاؤں پر عمل کرے گا۔ ایران کے اوپر ودیش منتری نے امریکہ کے سمست پرتیبندھوں کو سماپت کیے جانے کو پرمانو سمجھوتے کو جیوت کرنے کے لیے آوشک قدم بتایا ہے۔ سماچار ایجنسی فارس کی رپورٹ کے انوسار پرمانو سمجھوتے کے سنیکت آیوگ کی دوسری بیٹھک آج وینا میں آیوجت ہوئی تھی۔ اس تکنیکی بیٹھک میں پرتیبندھوں کی سماپتی اور پرمانو معاملے کی وشیشج استر پر سمیکشا کی گئی۔ اس بیٹھک میں ایرانی پرتندھی منڈل کے ادھیکش اور ایران کے اپ ودیش منتری سید عباس عراقچی نے بات چیت کو جاری رکھنے میں تہران کی روچ پر بل دیا، اور کہا کہ یہ بات دوسرے پکچوں کی گمبھیرتا پر نربھر ہے، انیتھا بات چیت جاری رہنے کا کوئی فائدہ नहीं है। इराकची ने बल देकर कहा कि पूर्व अमेरिकी राष्ट्रपति के शासनकाल में लगाए गए समस्त प्रतिबंधों की समाप्ति परमाणु समझौते को जीवित करने के लिए जरूरी है और अमेरिकी प्रतिबंधों की समाप्ति के सत्यापन के बाद तेहरान परमाणु समझौते में अपने उन वचनों पर अमल करना आरंभ कर देगा जिस पर अमल उसने रोक दिया है। आज वियना में होने वाली परमाणु समझौते के संयुक्त आयोग की बैठक की समाप्ति पर इस बात पर सहमत हुई है कि अगले बुधवार को उप विदेश मंत्रियों के स्तर पर वियना में बैठक होगी और उसके तुरंत बाद विशेषज्ञ स्तर पर बैठक होगी जिसमें परमाणु समझौते के सदस्य देशों की ओर से उन कार्रवाइयों की सूची पेश की जाएगी जिसे प्रतिबंधों को समाप्त करने और परमाणु समझौते के संबंध में समझौते के सदस्य देशों को अंजाम देना चाहिए। ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। ईरान की सशस्त्र फोर्स ने कहा है कि लाल सागर में ईरान के व्यापारिक समुद्री जहाज पर हमले का जवाब अवश्य दिया जाएगा और इसमें किसी को शक नहीं करना चाहिए। अबुल फजल शिकारची ने स्पुतनिक समाचार एजेंसी से बात करते हुए कहा कि इस बात में कोई संदेह नहीं है कि हम रेड सी में अपने समुद्री व्यापारिक जहाज पर होने वाले हमले का जवाब देंगे। उन्होंने कहा कि फिलहाल जब तक जांच जारी है और घटना के अस्पष्ट पहलुओं को खोजा जा रहा है तब तक हम संयम से काम लेंगे। ईरान की सशस्त्र फोर्स के प्रवक्ता ने कहा कि हम अपने समुद्री जहाज पर हमले के लिए फारस की खाड़ी के किसी भी तटवर्ती देश पर आरोप नहीं लगा रहे हैं, लेकिन हमारे असली दुश्मन यानी अमेरिका व ज़ायोनी शासन इस हमले के आरोपी हैं। अबुल फजल शिकारची ने कहा कि ईरान को कमजोर बनाने और उसे नुकसान पहुंचाने की हर कोशिश में अमेरिका लिप्त है। ज्ञात रहे कि 6 अप्रैल को ईरान के सावेज नामक समुद्री व्यापारिक जहाज में जो लाल सागर में जिबूती तट के करीब तैनात है एक धमाका हुआ था, उससे उसे आंशिक नुकसान पहुंचा था। इस धमाके के बाद अमेरिका के एक उच्चाधिकारी ने न्यूयॉर्क टाइम्स को बताया था कि इसराइल ने ईरान के इस समुद्री जहाज पर हमले के बारे में वाशिंगटन को सूचित किया था। दक्षिण कोरिया की सरकारी समाचार एजेंसी ने इस देश के विदेश मंत्रालय के हवाले से रिपोर्ट दी है कि ईरान ने दक्षिणी कोरिया के रोके गए तेल टैंकर और उसके कप्तान को रिहा कर दिया है। रिपोर्ट के मुताबिक दक्षिणी कोरिया के विदेश मंत्रालय ने एक बयान में कहा है कि हांगकुक चीमी नामक तेल टैंकर, उसके कप्तान और चालक दल के 12 सदस्यों को रिहा कर दिया गया है और ये तेल टैंकर ईरान के समय के अनुसार सुबह 6 बजे इस देश के तट से रवाना हो गया है। तेल टैंकर के चालक दल को पहले ही रिहा कर दिया गया था लेकिन वो इस समुद्री जहाज की देखभाल के लिए उससे बाहर नहीं निकला था। दक्षिण कोरिया के विदेश मंत्रालय का कहना है कि कप्तान और चालक दल के सभी लोग स्वस्थ हैं। पिछले हफ्ते यूनहाप ने एक कूटनैतिक सूत्र के हवाले से बताया था कि ईरान व दक्षिण कोरिया के बीच हो रही बातचीत में प्रगति हुई है और संभावित रूप से अगले कुछ दिनों में तेल टैंकर और उसके कप्तान को रिहा कर दिया जाएगा। ज्ञात रहे कि हांगकॉक चीमी के व्यापारी के नाम वाला दक्षिण कोरिया के जहाज को 4 जनवरी 2021 को पर्यावरण के प्रोटोकॉल का उल्लंघन करने के कारण IRGC की नौसेना ने रोक लिया था। ये तेल टैंकर सऊदी अरब की अल जुबैल बंदरगाह से मुंबई जा रहा था। ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। भारत सरकार ने ईरान से कच्चा तेल फिर से आयात करने की तैयारी पूरी कर ली है। इकोनॉमिक टाइम्स ने भारत सरकार के सूत्रों के हवाले से रिपोर्ट दी है कि जैसे ही ईरान पर लगे प्रतिबंध हटते हैं नई दिल्ली सरकार तेहरान से फिर से कच्चा तेल आयात करना शुरू कर देगी। इस रिपोर्ट के आधार पर भारत की तेल रिफाइनरियों ने ईरान से कच्चा तेल आयात करने के उद्देश्य से आरंभिक काम शुरू कर दिए हैं। ज्ञात रहे कि अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप की सरकार की ओर से ईरान के विरुद्ध उठाए गए गैर कानूनी कदमों के बाद भारत सरकार ने सन 2019 में ईरान से कच्चे तेल का आयात रोक दिया था। हालांकि अमेरिकी दबाव के कारण तेल का आयात रोकने से पहले तक भारत ईरान का दूसरा सबसे बड़ा तेल का खरीदार था। उस समय तक भारत अपनी तेल की जरूरत का बहुत बड़ा भाग ईरान से आयात करता था। भारत नियंत्रित कश्मीर में पुलिस ने पत्रकारों से कहा है कि वे क्षेत्र में भारतीय सरकार का विरोध और उसके विरुद्ध प्रदर्शन करने वालों से मुकाबले की कवरेज से परहेज करें, क्योंकि इसे सुरक्षा बलों की ड्यूटी में हस्तक्षेप समान समझा जाएगा। भारत ने 5 अगस्त 2019 को कश्मीर से धारा 370 को हटा दिया था, जिसके बाद शांति व सुरक्षा स्थापित करने के लिए बड़ी संख्या में सुरक्षा बलों को तैनात कर दिया गया था। जारी सप्ताह में भारत नियंत्रित कश्मीर के पुलिस प्रमुख ने कश्मीर घाटी में प्रदर्शनों के साथ साथ पुलिस कार्रवाइयों की कवरेज करने वालों के लिए निर्देश जारी किए हैं। पुलिस प्रमुख विजय कुमार ने कहा है कि कोई ऐसी चीज प्रकाशित करने की अनुमति नहीं होगी जिसमें हिंसा को हवा दी जाए और उससे शांति व सुरक्षा खराब हो या जो देश विरोधी भावनाओं को हवा दे। उन्होंने कहा कि मीडिया को ये सुझाव दिया गया था कि वो घाटी में होने वाली पुलिस मुकाबलों या किसी भी ऐसी स्थिति से दूर रहे जो शांति व सुरक्षा के लिए चुनौती हो और सीधे रूप से इस प्रकार की चीजों को कवरेज न करें। मगर पत्रकारों ने पुलिस की गाइडलाइन का विरोध करते हुए कहा कि नए कानून का लक्ष्य उन्हें रिपोर्टिंग न करने पर बाध्य करना है। ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। भारत में कोरोना वायरस हर दिन अपना पिछला रिकॉर्ड तोड़ रहा है और गुरुवार को इस देश में कोरोना का अब तक का सबसे बड़ा हमला हुआ है। भारत के स्वास्थ्य मंत्रालय ने बताया है कि पिछले 24 घंटों में इस देश में कोरोना के 131,787 नए मामले सामने आए हैं, जबकि इस दौरान 802 मरीजों की मौत हो गई है। इससे एक दिन पहले 1,26,265 लोग कोरोना वायरस से संक्रमित हुए हैं। भारत में अब कोरोना संक्रमितों का आंकड़ा 1,29,00,000 से ज्यादा हो गया है, जिनमें से 1,18,00,000 लोग ठीक हो चुके हैं। भारत में अब तक 1,66,000 लोगों की इस महामारी में मौत हो चुकी है। अफ्रीकी देश मोजाम्बिक में आतंकवादी गुट दाइश ने इस देश के उत्तर में स्थित पालमा क्षेत्र में हमला किया, जिसमें संभवतः 12 विदेशियों के सिर कलम कर दिए गए। इस हमले की जिम्मेदारी दाइश ने कबूल की है। पाकिस्तानी समाचार पत्र डॉन की रिपोर्ट के अनुसार कमांडर पीटर डी सिल्वा ने 60 अरब डॉलर की प्राकृतिक गैस परियोजना के निकट शहर का दौरा करने वाले पत्रकारों से वार्ता में कहा कि वो 12 लोगों की राष्ट्रीयता के बारे में विश्वास से कुछ नहीं कर सकते, जबकि उनका विचार है कि गोरे होने की वजह से वे विदेशी नागरिक हैं। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
श्रोताओं, कार्यक्रम राजनीतिक चर्चा में आपका स्वागत है। मैं हूं अहमद अब्बास। राजनीतिक चर्चा में आज हम बात करेंगे ईरान में मनाए जा रहे परमाणु तकनीक दिवस की और इसके साथ ही ईरान के परमाणु मुद्दे पर वियना में होने वाली वार्ता की। इसके अलावा सनआ से एक रिपोर्ट में हम इस बात की समीक्षा करेंगे कि यमन युद्ध में सऊदी अरब को क्या हासिल हुआ। भारत नियंत्रित जम्मू कश्मीर के LG का कहना है कि क्षेत्र में अलगाववाद के लिए कोई स्थान नहीं है। तो राजनीतिक चर्चा के ये विषय हैं। आरंभ करते हैं परमाणु मुद्दे से। ایران میں 20 فروردین برابر 9 اپریل کو پرمانو تکنیک کا راشٹریہ دن منایا گیا۔ اس دن ایران نے ایک بڑی اپلبدھی حاصل کی تھی۔ دوسری اور وینا میں پرمانو وارتا کا ایک اور دور پورا ہوا، جبکہ اگلا دور بدھوار کو ہوگا۔ رپورٹ پیش کر رہے ہیں محمد مہدی۔
ایران میں ایک طرف پرمانو تکنیک کا راشٹریہ دیوس منایا جا رہا ہے تو دوسری اور پرمانو وشے پر وینا میں شکروار کو ایک مہتوپورن بیٹھک سمپن ہوئی۔ 9 اپریل 2006 کو ایرانی ویگیانکوں نے کڑی محنت کے بعد نیوکلیئر فیول سائیکل یا پرمانو ایندھن چکر پورا کر لیا تھا، جو آنوک پردیوگکی کے میدان میں بہت بڑی اپلبدھی مانی جاتی ہے۔ ایران کے ویگیانک وکاس کا سفر پوری طرح سے جاری رہا اور آج ساری دنیا یہ ماننے پر مجبور ہے کہ پرمانو وگیان ہی نہیں بلکہ سمست ویگیانک کھیتر میں ایران الیکھنی روپ سے پرگتی کرتا جا رہا ہے۔ نیوکلیئر میڈیسن بنانے میں ایران آتم نربھر بن چکا ہے، بلکہ یہ دیش اب یہ دوائیں بہت سے پڑوسی دیشوں کو نریات کرنے کی استھتی میں ہے۔ ایران نے ثابت کیا ہے کہ وہ پرمانو وگیان کے بہمکھی سویلین اپیوگ سے پوری طرح واقف ہے اور اس تکنیک کے ہر کھیتر میں وکاس کی پوری کھمتا رکھتا ہے۔ ایران شروع سے کہتا آ رہا ہے کہ وہ اب بھی اپنی اس بات پر قائم ہے کہ سامرک ادیش سے پرمانو تکنیک کا استعمال ہرگز نہیں کرے گا۔ اس بیچ پرمانو مدے پر آسٹریا کی راجدھانی وینا میں چین، روس، فرانس، بریٹین اور جرمنی سے ایران کی وارتا سمپن ہوئی۔ پرمانو مدے سے سمبندھت سنیکت آیوگ کی بیٹھک میں سمبندھت دیشوں کے پرتندھیوں نے بھاگ لیا۔ ایران کی اور سے اس بیٹھک میں بھاگ لینے کے لیے وینا میں موجود ودیش اپ منتری عباس عراقچی نے کہا کہ شکروار کی وارتا سمپن ہوئی اور اگلی بیٹھک بدھوار کو ہوگی۔ عباس عراقچی نے ایران کا تارکک اسٹینڈ پوری دڑھتا کے ساتھ دہرا دیا ہے کہ جب تک امریکہ پرتبندھ نہیں ہٹا لیتا اس سمے تک وہ ایران سے کوئی بھی قدم اٹھانے کی اپیکچھا نہ کرے۔ عباس عراقچی کا کہنا تھا کہ ایران یورینیم کا سموردھن کر رہا ہے اور جب تک پرتبندھوں کی سماپتی کے بارے میں کوئی سمجھوتا نہیں ہو جاتا اس سمے تک سموردھن کی پرکریا اسی طرح جاری رہے گی۔ انتراشٹریہ پرمانو ارجا ایجنسی میں ایران کے راجدوت اور ایران کی پرمانو وارتا کار ٹیم کے سدسیہ کاظم غریب آبادی نے اپنے انٹرویو میں کہا کہ پرمانو سمجھوتا ہوا تھا جس پر ایران عمل کر رہا تھا، جبکہ امریکہ اپنی بہت سی پرتبدھتاؤں پر عمل کرنے میں آنا کانی کر رہا تھا۔ اس بیچ امریکہ نے یہ کیا کہ پرمانو سمجھوتے سے باہر نکلنے کا اعلان کیا اور ایران پر بہت سے پرتبندھ لگا دیے، تو اب جب تک وہ سارے پرتبندھ سماپت نہیں کر دیتا اس سمے تک پرمانو سمجھوتے میں امریکہ کی واپسی کا کوئی ارتھ نہیں ہے۔ انہوں نے کہا کہ ایٹمی ڈیل ہونے کے بعد امریکہ نے جو پرتبندھ ہٹائے تھے اور ٹرمپ سرکار نے دوبارہ لگا دیے تھے وہ سارے پرتبندھ ہٹنے چاہیے، ساتھ ہی ٹرمپ سرکار نے اس کے علاوہ بھی جو پرتبندھ ایران پر لگائے ہیں ان سب کا ہٹایا جانا ضروری ہے۔ غریب آبادی نے کہا کہ پرمانو معاملے سے ہٹ کر دوسرے بہانوں سے بھی ایران پر امریکہ نے جو پرتبندھ لگائے ہیں وہ بھی اسے ہٹانے ہوں گے۔
سعودی عرب نے 6 سال پہلے یمن پر یدھ تھوپ دیا۔ اس یدھ کو 7واں سال چل رہا ہے اور سعودی عرب ناکامی اور بدنامی کے علاوہ اس یدھ میں اب تک کچھ بھی حاصل نہیں کر سکا ہے۔ یمن سے عبداللہ یوسفی کی رپورٹ پیش کر رہے ہیں سید حسن عباس۔
6 سنوات من الحرب والدمار والحصار الذي فرضه
سعودی عرب اور امارات کے سینک الائنس نے 6 سال سے یمن کو جنگ، ودونس اور ناکے بندی کا نشانہ بنا رکھا ہے۔ اس اودھی میں حملہ وروں کو کوئی بھی ادیش پورا کرنے میں سفلتا نہیں ملی، ان کو بس راجنیتک اور سامرک شکست ہی ہاتھ لگی ہے۔ یہ شکست جنگ کے مورچوں پر یمن کی جنتا کی بہادری اور پرتیرود کا نتیجہ ہے۔
في جبهات القتال
ما الذي حققه التحالف
فنعود حملاوروں کے ہاتھ کیا لگا یہ دیکھنا ہے تو سمیکشا کیجئے کہ سن 2015 میں وہ کس پوزیشن میں تھے اور آج ان کی پوزیشن کیا ہے۔
مسارات عده اتخذها تحالف العدوان لاخضاع الشعب اليمن
حملاور سعودی الائنس نے یمن کی جنتا کو جھکانے کے لیے بہت سے طریقے اپنائے۔ پہلے سامرک راستہ چنا، یمنی سینا رکشا کیندروں اور اپکرنوں کو ہوائی حملوں کا نشانہ بنایا، اس کے بعد یمنی جنتا کا جیون کٹھن بنانے کے لیے کٹھور ناکہ بندی کر دی، یہاں تک کہ دواؤں اور کھانے پینے کی چیزوں اور علاج کے لیے بیماروں کے سفر پر بھی روک لگا دی گئی۔ اس کے بعد بیماریاں اور وائرس پھیلانے اور خراب ہو چکی کھادیہ وستوؤں کے وترن جیسی حرکتیں کی گئیں، مگر یمن کی جنتا نے رکشا اپکرنوں کے نرمان اور مورچوں کو مضبوط کر کے ان ساری سازشوں کو ناکام بنا دیا اور ان پر پانی پھیر دیا۔
لم يحققه دول تحالف العدوان وبرغم
یمنی ناگرک کے انوسار حملہ وروں کو آرتھک ناکہ بندی اور کوٹ نیتک و راجنیتک پریاسوں میں ناکامی ہی ہاتھ لگی ہے۔ انہوں نے انتراشٹری استر پر پرتبندھت ہتھیاروں کا بھی پریوگ کیا، مگر یمن کی جنتا کے پرتیرودھ، انصار اللہ آندولن کے پرمکھ سید عبد الملک الحوثی کے نیتتو کی بدولت یمنی راشٹر نے اس کے اوپر تھوپے گئے حملوں کا پوری سفلتا کے ساتھ سامنا کیا ہے۔
اعادت اليمن عزته، اعادت اليمن کرامته، اعادت لليمن
ودیش منترالے کے ادھیکاری کا کہنا ہے کہ حملے کے جواب میں جاری پرتیرودھ سے یمن کی پرتشٹھا بحال ہوئی ہے۔ کرشی ادیوگ اور آتم نربھرتا کے کھیتر میں یمن انیہ دیشوں کی برابری کر رہا ہے۔
اليوم وبعد ست سنوات من
اب یمن کے خلاف جاری یدھ کو چھ سال کا سمے بیت جانے کے بعد یمن کی جنتا کے سامنے سعودی عرب مجبور ہو چکا ہے، کیونکہ یمنی میزائل اور ڈرون ویمانوں کے سعودی ہوائی اڈوں پرتشٹھانوں پر حملوں کے بعد امارات سعودی عرب کو اکیلا چھوڑ کر بھاگ نکلا ہے۔ اس سمے یمن کی سینا اور سوئم سیوی فورس جنگ کے میدان میں پوری طرح چھائی ہوئی ہے، دن بدن نئے علاقے آزاد ہوتے جا رہے ہیں۔ سامرک اور جن شکتی کے حساب سے یمن اب ادھک مضبوط ہو چکا ہے، جبکہ حملہ ور دیش سامرک اور راجنیتک کھیتر میں کمزور پڑ چکے ہیں اور دنیا بھر میں بدنامی اٹھا رہے ہیں۔ صنعاء سے IRIB کے لیے عبداللہ الیوسفی کی رپورٹ۔
بھارت نینترت کشمیر کے LG نے کہا ہے کہ کھیتر میں الگاواد کے لیے کوئی استھان نہیں ہے۔ دوسری اور استھانیہ لوگوں نے رمضان کے اوسر پر COVID-19 کو لے کر جاری کی گئی گائیڈ لائنز کے بارے میں کچھ آپتی جتائی ہے۔ بیورے کے ساتھ شری نگر سے سپتے محمد حسن۔
جموں کشمیر UT کے LG منوج سنہا نے کہا ہے کہ نئے جموں کشمیر میں الگاواد اور آتنکواد کی کوئی جگہ نہیں ہے۔ ایک سماروہ کو سمبوجت کرتے ہوئے انہوں نے کہا کہ جو بھی یوک شانتی پوروک راستہ اختیار کرے گا اس کے لیے جموں کشمیر پرشاسن ہر سمبھو سہایتا پردان کرے گی۔ انہوں نے کہا کہ ہنسا کسی بھی سمسیا کا سمادھان نہیں ہے اور الگاواد اور آتنکواد کو کسی بھی حال میں برداشت نہیں کیا جائے گا۔ اس بیچ دکشنی کشمیر کے دو وبھن چھیتروں میں الگاوادی چھاپہ ماروں اور سرکشا بلوں کے بیچ دو الگ الگ مڑبیڑوں میں 7 الگاوادی چھاپہ مار ہتات ہوئے ہیں، جن میں انصار الغسوت الہند کے آپریشنل کمانڈر بھی شامل بتائے جاتے ہیں۔ پولیس کے IGP نے اس حوالے سے پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا کہ دکشنی کشمیر کے شوپیاں میں بھارتی سرکشا بلوں کے ساتھ 48 گھنٹے تک جاری رہنے والی ایک مڑبھیڑ میں انصار الغزوت الہند کے 5 الگاوادی چھاپہ مار ہتات ہوئے، جن میں ایک آپریشنل کمانڈر بھی شامل ہیں، اور یہ بہت بڑی اپلبدھی ہے۔ انہوں نے کہا کہ اس آپریشن میں بھاگ لینے والے سرکشا کرمیوں کو انعام سے بھی نوازا جائے گا۔ پولیس کے DGP دلباغ سنگھ نے پترکاروں کو بتایا کہ اب دکشنی کشمیر میں اس سنگٹھن کا کوئی بھی سدسیہ باقی نہیں رہا، جو ایک بہت بڑی کامیابی ہے۔ اس مڑبھیڑ میں 3 سرکشا کرمیوں کے گائل ہونے کے بھی سماچار ہیں۔ اس بیچ دکشنی کشمیر کے ہی اونتی پورا میں ایک الگ مڑبھیڑ میں 2 الگاوادی چھاپہ مار ہتات ہوئے ہیں، جن کے نینترن سے اسلحہ اور گولہ بارود برامد کرنے کا بھی دعویٰ کیا گیا۔ ادھر متحدہ مجلس علماء نے ایک بار پھر راجیہ پرشاسن سے یہ آہوان کیا ہے کہ ماہ رمضان میں وہ SOP پر عمل کرنے کے آدیش تو جاری کریں، پرنتو نماز کی سباہوں پر کوئی پرتبندھ نہ ہو۔ سری نگر میں میروائز منزل پر ایک سبا کے دوران انہوں نے کہا کہ رمضان کے دوران نائٹ کرفیو گھوشت کرنا ان کے سمجھ سے باہر ہے۔ انہوں نے پرشاسن سے مانگ کی کہ وہ اپنے فیصلے پر نظر ثانی کریں۔
ہماری سمجھ سے بالاتر یہ چیز ہے کہ کہیں تو زائرین کے لیے 25,000 تک کی تعداد بتائی گئی ہے اور کہیں یاترا کے لیے 6,00,000 تک کی تعداد بتائی گئی ہے۔ یہ سارا مسئلہ ماہ مبارک میں ہی کیوں پیدا ہو رہا ہے؟ کم سے کم ہم کو سمجھا دیا جائے اس بات کو مسجد میں سب سے بڑی مسجدیں جموں کشمیر میں جامع مسجد ہے, اس میں کتنے لوگ آتے ہیں وہ سب کے سامنے, اور دوسری جگہوں پر لاکھوں کی اجازت ہو جائے, ہزاروں کی اجازت ہو جائے, اور یہاں چھوٹی چھوٹی مسجدیں ہیں ان میں علماء اور ائمہ ڈسٹنس کا بھی اہتمام کراتے ہیں اور سینیٹائزر کا بھی اہتمام کراتے ہیں, ماسکیں جتنی ہم لوگ استعمال کرتے ہیں شاید میڈیا والے حضرات کے پاس بھی اتنی نہیں ہوتی ہے, تو اس کے باوجود کیوں صرف اسی ایک نقطے کو لے جا رہا ہے؟
یہاں یہ بات الیکھنی ہے کہ جموں کشمیر میں کووڈ کیسز میں بہت زیادہ سنکھیا میں بڑھوتری ہو رہی ہے اور پرشاسن نے نائٹ کرفیو گھوشت کر دیا ہے۔ سبت محمد حسن, ریڈیو تہران, سری نگر۔
شروع کارکرم راجنیتک چرچا یہیں پر سماپت ہوتا ہے۔ یہ ریڈیو تہران ہے, اسلامی گڑتنتر ایران کی آواز۔ اور اب ایران کے راشٹریہ پرمانو تکنیک دیوس پر پرستت ہے ہمارا وشیش کارکرم, جس کے بعد آپ سنیں گے سبھا کا انتم کارکرم پتر سنسار۔
दोस्तों, ईरान में परमाणु तकनीक के राष्ट्रीय दिवस के उपलक्ष्य में एक विशेष चर्चा के साथ आपकी सेवा में उपस्थित हैं। हसन अब्बास का सलाम स्वीकार कीजिए। अंतर्राष्ट्रीय परमाणु ऊर्जा एजेंसी IAEA की निगरानी में सन 2007 में नतंस के परमाणु प्रतिष्ठान में सेंट्रीफ्यूज के दूसरे केंद्र की परियोजना का उद्घाटन हुआ और इस तरह से ईरान औद्योगिक स्तर पर यूरेनियम का संवर्धन करने वाले देशों की सूची में शामिल हो गया। यही वजह है कि ईरान के युवा वैज्ञानिकों की सेवाओं को सराहने के लिए 8 अप्रैल को राष्ट्रीय परमाणु तकनीक दिवस मनाए जाने की घोषणा की गई, जिसके बाद हर साल इस दिन को ईरान में परमाणु तकनीक का राष्ट्रीय दिवस मनाया जाता है। परमाणु ऊर्जा आधुनिक ऊर्जा है और अधिकांश देशों में ऊर्जा के सबसे बेहतर स्रोत के रूप में जानी जाती है। यही नहीं बल्कि इसे एक तरह से देश के विकास का चिन्ह भी समझा जाता है। यही वजह है कि दुनिया के अधिकांश देश परमाणु ऊर्जा के शांतिपूर्ण प्रयोग के प्रयास में हैं। ईरान में भी परमाणु ऊर्जा के क्षेत्र में काम शुरू हुआ और कृषि, उद्योग और चिकित्सा के क्षेत्र में ध्यान केंद्रित किया गया, जिसके बाद हालिया दशकों में ईरान ने इस क्षेत्र में अनेक उपलब्धियां हासिल की हैं जिनकी अनदेखी नहीं की जा सकती। ईरान की एक बड़ी उपलब्धि यह रही कि उसने यूरेनियम के संवर्धन के पूरे चक्र की तकनीक प्राप्त कर ली, जिसका परमाणु प्रतिष्ठानों के लिए परमाणु ईंधन की तैयारी में काफी अधिक महत्व है। तकनीकी क्षेत्रों में इस्तेमाल के लिए जरूरी ईंधन की तैयारी के लिए बेहद आधुनिक तकनीक की जरूरत होती है और ईरान ने 20% ईंधन की तैयारी में सफलता पाकर बहुत कम समय में अपनी तकनीकी योग्यता का लोहा मनवा लिया। इस समय तेहरान के अनुसंधान रिएक्टर में ईरान की परमाणु ऊर्जा एजेंसी में बनाए गए परमाणु ईंधन का प्रयोग किया जाता है। परमाणु तकनीक का दूसरा महत्वपूर्ण इस्तेमाल चिकित्सा क्षेत्र में है। इस क्षेत्र में शांतिपूर्ण परमाणु ऊर्जा का व्यापक रूप से प्रयोग होता है। ईरान पर लगे व्यापक प्रतिबंधों के बावजूद ईरान ने परमाणु बिजली घरों में विस्तार के साथ ही चिकित्सा, कृषि और पर्यावरण की सुरक्षा जैसे विभिन्न क्षेत्रों में भी परमाणु ऊर्जा का प्रयोग किया। इस क्षेत्र में ईरान कैंसर का पता लगाने वाली रेडियो फार्मास्यूटिकल्स दवाएं बनाने में सफल हुआ है। इस तरह की दवाओं की देश में खपत बढ़ रही है, इसलिए इस क्षेत्र में विविधता भी बहुत अधिक है। उदाहरण स्वरूप, साइक्लोट्रॉन की मदद से दवाएं बनाना परमाणु क्षेत्र में एक बहुत बड़ी उपलब्धि है। ईरान ने इस क्षेत्र में काफी बड़ा काम किया है। अतीत में अमीराबाद परमाणु प्रतिष्ठान इस प्रकार की कम मात्रा में दवाएं बनाता था, लेकिन अब वहां व्यापक स्तर पर काम हो रहा है, क्योंकि समय बीतने के साथ ही साथ देश में इस तरह की दवाओं की मांग बढ़ रही है। वास्तव में देश की जरूरत के मद्देनजर ही इस क्षेत्र में गतिविधियां व्यापक करने का फैसला किया गया। चिकित्सा के मैदान में परमाणु तकनीक की उपयोगिता के साथ ही परमाणु ऊर्जा पर्यावरण के लिए भी बेहद लाभदायक है। इस समय दुनिया में 403 से ज्यादा परमाणु बिजली घर मौजूद हैं और फ्रांस जैसे बहुत से देशों की ऊर्जा की आपूर्ति परमाणु बिजली घरों से होती है। अमेरिका में तेल का अपार भंडार है, लेकिन सन 1920 से लेकर सन 1970 के बीच इस देश में परमाणु ऊर्जा के प्रयोग में 40 गुना वृद्धि हुई है, जिसका यह मतलब है कि परमाणु ऊर्जा की जरूरत हर 10 साल में दो गुना हो गई है। वैसे अभी कोयले और तेल जैसे ऊर्जा के स्रोत हैं, लेकिन भविष्य को देखते हुए सही तरह से योजना बनाने की जरूरत है, ताकि पारंपरिक ऊर्जा स्रोतों की सुरक्षा हो सके और धीरे धीरे आधुनिक ऊर्जा का प्रयोग बढ़ाया जाए। न्यूक्लियर फिजन या परमाणु विखंडन से मिलने वाली ऊर्जा इस जरूरत को पूरा कर सकती है। इस्लामी गणतंत्र ईरान भी ऊर्जा के पारंपरिक स्रोतों के कभी न कभी समाप्त होने और देश के सामाजिक व आर्थिक विकास की बढ़ती प्रक्रिया के मद्देनजर बिजली के उत्पादन के लिए परमाणु ऊर्जा के इस्तेमाल को जरूरी समझता है और उसने कई परमाणु बिजली घरों के निर्माण को अपनी प्राथमिकता प्राप्त नीतियों में शामिल कर रखा है। इस दृष्टिकोण से 8 अप्रैल की तारीख वो दिन है जब ईरान ने शांतिपूर्ण लक्ष्यों के साथ परमाणु विज्ञान के विस्तार के एक अहम मैदान में देश की वैज्ञानिक प्रगति के लिए एक महत्वपूर्ण कदम उठाया। इस समय ईरान परमाणु विज्ञान के मूल ढांचे के लिहाज से उन देशों की श्रेणी में है जिनके पास स्वदेशी तकनीक के साथ परमाणु विज्ञान है। एक अहम वैज्ञानिक देश के रूप में ईरान क्षेत्रीय देशों की इच्छा पर उनसे शांतिपूर्ण परमाणु गतिविधियों के मैदान में अपना ज्ञान व अनुभव शेयर करने के लिए तैयार है, ताकि परमाणु चिकित्सा के विकास, शिक्षा व सेवा में उनकी मदद कर सके। आज की परमाणु तकनीकें भूमिगत जल स्रोतों की पहचान, जमीन के ऊपर और नीचे के पानी को एक स्थान से दूसरे स्थान तक पहुंचाने, बांधों में पानी के रिसाव का पता लगाने और उसे नियंत्रित करने, बांधों की सुरक्षा और इसी तरह खारे पानी को मीठा बनाने में इस्तेमाल हो रही हैं। कृषि के क्षेत्र और खाद्य उद्योग में भी इस विज्ञान से लाभ उठाया जा रहा है, जैसे खाद्य पदार्थों के दानों से अंकुर निकलने को रोकना, कीटाणुओं को नियंत्रित व समाप्त करना, फलों व खाद्य पदार्थों के पकने के समय को विलंबित करना और कृषि उत्पादों के खराब न होने के समय को बढ़ाना इत्यादि। ईरान की परमाणु ऊर्जा संस्था ने अब तक देश के 60 विश्वविद्यालयों और वैज्ञानिक केंद्रों के साथ अब तक अनुसंधान, खोज और क्रियान्वयन के 300 से अधिक समझौते किए हैं, जिन्हें व्यवहारिक बनाया जा चुका है। इस साल भी 8 अप्रैल के दिन, जो परमाणु तकनीक का राष्ट्रीय दिन है, परमाणु तकनीक के क्षेत्र में देश की 50 से ज्यादा गौरवपूर्ण उपलब्धियों का अनावरण किया जाएगा। इस दृष्टि से ईरानी राष्ट्र के लिए परमाणु उद्योग का विकास और उसकी उपलब्धियां राष्ट्रीय गौरव और प्रभुत्व की सूचक हैं। इस्लामी गणतंत्र ईरान ने परमाणु उद्योग में उठाए गए अपने सभी कदमों में परमाणु समझौतों का पूरी तरह से पालन किया है और अंतर्राष्ट्रीय कानूनों और नियमों तथा परमाणु ऊर्जा की अंतर्राष्ट्रीय एजेंसी IAEA की निरंतर निगरानी में परमाणु विज्ञान व परमाणु तकनीकें हासिल की हैं। देश के उच्च अधिकारियों ने भी कई बार कहा है कि ईरान की रक्षा रणनीति में एटम बम और परमाणु हथियारों का कोई स्थान नहीं है। इस्लामिक क्रांति के वरिष्ठ नेता आयतुल्लाह उज़्मा सैयद अली खामेनेई ने कई बार बल देकर कहा है कि ईरान परमाणु हथियार बनाने की कोशिश में नहीं है, बल्कि ईरान का लक्ष्य शांतिपूर्ण परमाणु तकनीक हासिल करना है। उन्होंने सितंबर सन 2019 में देश के कुछ असाधारण योग्यताओं वाले युवाओं से मुलाकात में अपने बयान में कहा था कि अगर ज्ञान विज्ञान सही संस्कृति से अलग हो जाए तो फिर वो गलत रास्ते पर चला जाता है। लाभदायक परमाणु विज्ञान चूंकि मानवता प्रेम की संस्कृति के साथ नहीं था, इसलिए उसके माध्यम से एटम बम बनाया गया और वो आज भी दुनिया के लिए खतरा है। हालांकि हम भी ये कर सकते थे, लेकिन हम पूरे साहस के साथ ठोस अंदाज में इस रास्ते पर नहीं चले। एटम बम बनाना भी और उसे रखना भी गलत है, क्योंकि उसका इस्तेमाल हराम अर्थात धार्मिक दृष्टि से वर्जित है। तो दोस्तों, परमाणु तकनीक के राष्ट्रीय दिवस के उपलक्ष्य में हमारी ये विशेष चर्चा यहीं पर समाप्त होती है। हमें अनुमति दीजिए। ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम।
पत्र संसार। दोस्तों, कार्यक्रम पत्र संसार में आपका स्वागत है। अपनी दीदी मरियम मेहर दादी और भैया अहमद अब्बास का सलाम स्वीकार कीजिए। दोस्तों, हमें आशा है कि आप जहां कहीं भी होंगे सकुशल होंगे और अपना मनपसंद कार्यक्रम सुनने के लिए तैयार होंगे।
और हमेशा की तरह आज भी कई भागों में कार्यक्रम पत्र संसार पेश किया जाएगा। कई भागों का अर्थ यह है कि अलग अलग भागों में अलग अलग प्रकार की चीजें आपकी सेवा में प्रस्तुत की जाएंगी। तो दीदी आमतौर पर शुरू करती हैं ईमेल से, देखते हैं कि किसका ईमेल या पत्र शामिल कर रही हैं।
उदयभान ठाकरे का ईमेल है, उन्होंने शिकायत भी की थी, लेकिन अभी आप उनका ये सुन लीजिए। रेडियो तेहरान के समस्त दोस्तों को हमारी ओर से नमस्कार। आज शुक्रवार 26 मार्च को कार्यक्रम पत्र संसार सुना, पर मेरा ईमेल शामिल नहीं हुआ, बहुत दुख हुआ। इसका मैंने जवाब उनको दिया है और आप भी दे सकते हैं।
और एक जवाब यही है कि उनका ईमेल अब शामिल हो गया।
जी जी जी,
तो शिकायत दूर हो गई। जी,
केसिंगा ओडिशा से सुरेश अग्रवाल लिखते हैं, पत्र संसार में मेरे विचारों को इज्जत बख्शने का शुक्रिया। इसके साथ ही मैंने आज के पूरे प्रसारण अंक को भी बहुत ही मनोयोग से सुना एवं जिसमें प्रसारित तमाम सामग्री को बेहद उपयोगी पाया। कार्यक्रम के बीच सांस्कृतिक खबर में 18वीं सदी में निर्मित सेको किले पर दी गई जानकारी सुनकर तुरंत उसके अवलोकन की इच्छा हुई। श्रोता मित्रों से बातचीत के क्रम में वर्तमान के मीडिया पर लखनऊ के मित्र कलवे सिप्ते नूरी के विचार काफी उम्दा और उचित जान पड़े। مجھے ان کی صاف گوئی بہت پسند آئی. اور ہاں, وگیان کی ڈگر کے تحت ایرانی ویگیانکوں دوارا جیوک اپششٹ سے شریر کے وبھن اویو بنانے میں حاصل سفلتا پر دی گئی جانکاری بھی کافی اپیوگی رہی. یہاں اتنا آوشک کہوں گا کہ جانکاری میں کٹھن ویگیانک شبدوں کے استعمال کی مجبوری کے کارن چیزوں کو سمجھنے میں مشکل ہوئی. بہرحال دھنیواد ایک بہترین پرستوتی کے لیے.
بہت بہت آپ کا بھی دھنیواد. ہم آپ کے آبھاری ہیں کہ آپ نے اپنی ٹپنی ہم تک پہنچائی. بہت سٹیک ٹپنی ہے آپ کی. یہ بھی بات صحیح ہے کہ زبان اگر آسان ہو تو کارکرم کا سندیش آسانی سے پہنچتا ہے. یہ بندو اور یہ آیام ہمارے مد نظر ہے. اس پر دھیان دینے کی اور اس پر عمل کرنے کی کوشش ہمیشہ کی جاتی ہے, کبھی کبھی کہیں کہیں مجبوری ہوتی ہے.
دولت پور, دکشن دیناجپور, پشچم بنگال سے رتن کمار پال لکھتے ہیں, میں آپ کے کارکرموں کو نیمت روپ سے سن رہا ہوں. میں آپ کے کارکرم کا ایک آڈیو کلپ بھیج رہا ہوں. اور انہوں نے ایک سوال پوچھا ہے, لکھتے ہیں کہ ایران کا سب سے بڑا ہوائی اڈہ کون سا ہے. تو ہمارے ایران میں جو ہوائی اڈہ ہے, امام خمینی کا انٹرنیشنل ایئرپورٹ ہے, وہ سب سے بڑا ایئرپورٹ ہے ایران کا.
جی, اور سب سے مہتوپورن بھی ہے, چونکہ راجدھانی کا ایئرپورٹ ہے. اور ابھی کچھ ورش پہلے اسے شروع کیا گیا. اس سے پہلے پرانا ایئرپورٹ تھا مہر آباد ایئرپورٹ, جو شہر کے بھیتر تھا. اب اس کو شہر سے تھوڑا باہر ہٹ کے بنایا گیا ہے, کافی بڑی جگہ میں ہے.
تو بھیا, اب واپس چلتے ہیں اپنے دوستوں کے پاس, اور ہم ہمیشہ کی طرح اب سانسکرتی سے جڑی خبر پیش کرتے ہیں.
جی,
تو اب
کمنٹ کی اور جانا چاہ رہی تھی, لیکن پھر
جی پہلے ہاں خبر یاد آ گئی مجھے.
جی بالکل, یہ باری تو خبر کی.
جی, مدھیہ ایران کے یش شہر کے ایک ایتیحاسک کنات سے شہر میں پانی کے پریوہن کے لیے بھومیگت چینل کا سفلتاپوروک نرمان پنر نرمان کیا گیا ہے. پہلے تھا وہاں پہ, اس کو دوبارہ انہوں نے شروع کیا ہے. یہ شہر کے ایتیحاسک کنات کے پنر نرمان کے اس بھومیگت جل سیتو پریوجنا نے 90 کلومیٹر سوکھے کو مات دی ہے. کنات میں بہنے والے سیویج کے کچھ 270 سروتوں کو بند کر دیا گیا ہے, اور ساتھ ہی اس بھومیگت جل چینل کے 8 نالیوں کو بھی صاف کر کے اسے خالی کر دیا گیا ہے. اس پریوجنا کے لیے 10 بلین ریال سے بھی ادھک کا خرچہ ہوا ہے, اور اس خرچے کو سانسکرتک وراثت, ہستشلپ اور پریٹن منترالے, کرشی منترالے تتھا یزد نگر پالیکا دوارا سنیوکت روپ سے نینترت کیا گیا ہے. سیویج یا گندے پانی کو روکنے سے کنات میں رہنے والے سمندری جیووں کو جیوت رہنے میں بھی مدد مل رہی ہے.
تو یہ ایک اچھی سانسکرتک خبر دیدی نے شوتاؤں آپ کے سامنے پیش کی. اور اب آپ باری ہے,
ہاں جی, آپ کے کامنٹس ہیں اور آپ کے جواب ہیں.
جی,
احمد عباس کے جواب ہیں. ایران سمست پرتیبندھوں کے ہٹائے جانے کی اپنی مانگ سے پیچھے نہیں ہٹے گا. اس پر کلام لکھتے ہیں, یہ ایران جانے کا سب سے اچھا طریقہ ہے. امریکہ نے ایسا کرنے کی بیوقوف کوشش کی ہوگی, اس کا مطلب ہے کہ وہ ہر بار کچھ چھوٹا اٹھاتے رہیں گے جب تک ایران کچھ بڑا نہیں کرتا, اور پرتیبندھ تب تک چل سکتے ہیں جب تک پاپی اور آتنکوادی بائیڈن چلا نہیں جاتا. ایران نے ان کی کمزور چال کو پہلے ہی اجاگر کر دیا ہے, اور ایران سے جھوٹ بولنے کے لیے اپنا منہ کھولنے سے پہلے ایران ان کے دوسرے قدم کو جانتا ہے.
یہ ایک بڑی لڑائی ہے امریکہ اور ایران کے بیچ. ایران نے 2015 میں ایٹمی ڈیل پر ہستاکشر کیے, اور ہستاکشر کے بعد ایٹمی ڈیل کے تحت جو پرتیبدھتائیں تھیں ان پر अमल किया और इसके तहत यानी इन प्रतिबद्धताओं के तहत ईरान ने अपनी परमाणु गतिविधियों का एक हिस्सा रोक दिया, स्थगित कर दिया। इसके जवाब में पश्चिमी देशों की और ख़ास तौर पर अमेरिका की यह जिम्मेदारी थी कि वो ईरान पर लगाए गए प्रतिबंधों को हटाते, लेकिन पश्चिमी देशों ने इसमें आनाकानी की। अमेरिका ने पहले तो आनाकानी की और उसके बाद ट्रंप के काल में अमेरिका इस समझौते से पूरी तरह निकल गया। इस तरह अमेरिका ने साबित कर दिया कि वो अब भी जैसा कि पहले था वो उसी तरह अब भी भरोसे के काबिल नहीं है, उसकी बात पर भरोसा नहीं किया जा सकता। ईरान इसी मांग को दोहरा रहा है और यही बात बार बार कह रहा है कि चूंकि अमेरिका भरोसे के काबिल नहीं है, उसकी बात पर भरोसा नहीं है, इसलिए जब तक वो पूरी तरह पाबंदियां हटा नहीं लेता और हटाने के बाद जब तक हम इसको परख नहीं लेते कि पाबंदियां हट गई हैं, उस वक्त तक हम प्रतिबद्धताओं पर दोबारा अमल शुरू नहीं करेंगे।
जी, अमरीकी पाबंदियों को झटका। चीन ईरान से रोजाना खरीदेगा 10 लाख बैरल कच्चा तेल। इस पर अली अब्बास लिखते हैं, जब एक दूसरे के साथ व्यापार बढ़ता है तब एक दूसरे के साथ युद्ध नहीं होता है और धमकाने वाले को नाक के खाने पड़ती है और सफलता पूरे क्षेत्र के लिए हासिल होती है।
जी, ये ईरान और चीन के बीच एक महत्वपूर्ण समझौता भी हुआ है। और ये जो तेल की बात है तो वैसे भी चीन ईरान का बहुत बड़ा पार्टनर साबित हुआ है पिछले कई दशकों के दौरान। अमेरिका की ओर से लगे प्रतिबंधों के दौरान भी चीन से ईरान का व्यापार बड़े स्तर पर जारी रहा। अप्रैल महीने के लिए ये फैसला किया गया है कि चीन रोज़ाना 1 मिलियन बैरल कच्चा तेल ईरान से खरीदेगा। ईरान और चीन के बीच एक 25 वर्षीय समझौता भी हुआ है जिसके तहत दोनों देश लंबे स्तर पर और दीर्घकालिक बुनियादों पर सहयोग करेंगे, इंफ्रास्ट्रक्चर के क्षेत्र में, ऊर्जा के क्षेत्र में, इंटेलिजेंस और सुरक्षा के क्षेत्र में। बहुत ही व्यापक समझौता हुआ है दोनों देशों के बीच और जिसके तहत 100 से ज़्यादा समझौते होने की बात कही जा रही है।
तो फिर लौटते हैं दोस्तों की तरफ और अब बारी है हमारे एक दोस्त के विचार जानने की और ये है हमारे बहुत ही अच्छे श्रोता और दोस्त सुब्रत कुमार पति। तो आइए इनके विचार सुनते हैं।
जी,
सही बताना मुश्किल है लेकिन रेडियो तेहरान को सुनना मैंने शायद 1999 एंड ऑफ 90s में शुरू किया और तब से रेडियो तेहरान सुन रहा हूँ। मैं हिंदी सर्विस के अलावा बंगाली, उर्दू और इंग्लिश प्रोग्राम भी कभी कभार सुनता हूँ। आजकल इंटरनेट से आसानी होती है सुनना और वेबसाइट का भी हम इस्तेमाल करते हैं सुनने के लिए। तो कार्यक्रम बहुत दिनों से सुन रहे हैं, हालांकि आजकल समय की कमी की वजह से सारे कार्यक्रम तो सुन नहीं पाता लेकिन कभी कभार सुनता हूँ। रेडियो तेहरान के तरफ से इस्लामी संस्कृति और परंपरा के बारे में, कुरान मजीद के बारे में जो सारी चीज़ें बताई जाती हैं वो सटीक होती हैं। और दूसरी बात यह है कि सच्ची चीज़ों को लोगों को बताना, उनको सिखाना और कुरान मजीद के जो महत्व है आम लोगों तक पहुंचाने में रेडियो तेहरान एक बड़ी भूमिका निभा रही है। और ये इसके लिए जो कार्यक्रम प्रस्तुत होता है, अलग अलग तरह का कार्यक्रम होता है, खास मौके पर स्वतंत्र श्रृंखला स्पेशल प्रोग्राम जो ब्रॉडकास्ट होता है उसका भी अलग महत्व है। और ये प्रसारण काफ़ी अलग है, सटीक तरह से सही तरीके से कुरान के बारे में और इस्लाम धर्म के बारे में लोगों तक सूचना पहुंचाने का एक भरोसेमंद चैनल हम रेडियो तेहरान को कह सकते हैं। रेडियो तेहरान जो बुलेटिन प्रोड्यूस करता है या फिर जो न्यूज़ ब्रॉडकास्ट करता है उसमें एक अलगपन देखने को मिलता है, क्योंकि ईरान एक ऐसा राष्ट्र है पूरे विश्व में जो विश्व के सबसे बड़े शक्तियों के दबाव में नहीं आता और अपना विचार, अपना सोच वो सबके आगे ओपनली रखता है। तो उस हिसाब से अगर हम देखें, उसका रिफ्लेक्शन होता है रेडियो तेहरान के एडिटोरियल पॉलिसी में और उस हिसाब से ब्रॉडकास्ट किया जाता है। तो जो अनोखापन है, अलग तरह के अलग दृष्टिकोण से न्यूज को प्रोड्यूस करना और उसको श्रोताओं तक पहुंचाना, ये एक अलग अंदाज है रेडियो तेहरान का, जिसके लिए रेडियो तेहरान की जो बुलेटिन्स हैं ये दूसरे प्रसारण जो है रेडियो के उनसे अलग है, डिफरेंट है। इसका महत्व भी है और इसके श्रोता भी अलग हैं।
तो भैया, अभी ये हमारे पास कुछ थोड़ा सा वक्त बाकी है, तो हम एक कमेंट इसमें ऐड कर लेते हैं
जी।
रियाज पर बमबारी ने साबित कर दिया कि युद्ध का भविष्य अब यमन तय करेगा। इस पर अब्दुल्ला लिखते हैं, वेल डन यमनी आर्मी, सऊदी अरब पर जवाबी हमले करने का यमनी को पूरा अधिकार है। वहाबियों की आक्रामकता के प्रतिरोध के लिए कोई भी सिर्फ हुत्तीस की प्रशंसा कर सकता है। सऊदी अरब ब्रिटिश, फ्रांसीसी आदि से सहायता प्राप्त करके बहादुर यमनी लोगों को वश में करने और इसे एक पिछलग्गू राज्य में बदलने की कोशिश कर रहा है।
टिप्पणी सही है, बिल्कुल यमनियों की तारीफ की जानी चाहिए कि उन्होंने अपनी रक्षा की और बड़ी बहादुरी से और बड़े संयम से।
तो इसी के साथ अभी हमारा ये समय समाप्त हो रहा है, तो अगले पत्र संसार तक मुझे मरियम मेहरदादी और भैया अहमद अब्बास को अनुमति दीजिए। खुदा हाफिज।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओं, भी आप सुन रहे थे अपना मन पसंद कार्यक्रम पत्र संसार। तो इसी के साथ हमारा ये कार्यक्रम यहीं पर समाप्त होता है। अनुमति चाहते हैं। खुदा हाफिज, शुभ रात्रि। Thank you.